السلام عليكم ورحمة الله وبركاته. سيدة عائشة رضي الله عنها، نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه، آمین یا رب العالمین. آج انشاءاللہ ہم لوگ واقعہ تحریم، ایلا اور تخیر کور کرنے کی کوشش کریں گے. اور پچھلی دفعہ جیسے کہ ہم لوگ واقعہ عفق اور تیمم کی جو آیتیں نازل ہوئی تھیں اس کے بارے میں ہم نے پڑھا تھا. جیسے کہ ہم سب جانتے ہیں کہ عائشہ رضی اللہ عنہ کی پوری زندگی اس آیت کی عملی تفسیر میں گزری، جس میں اللہ تعالیٰ فرماتا ہے وَذْكُرْنَ مَا يُتْلَى فِي بُيُوتِكُنَّ مِنْ آيَاتِ اللَّهِ وَالْحِكْمَةِ، کہ اور ذکر کرو اللہ کی آیات کا اپنے گھروں میں اور حکمت کا جو تمہارے گھر میں نازل ہوتی ہیں. تو عائشہ رضی اللہ عنہ نے اپنی پوری زندگی قرآن اور احادیث کی اشاعت میں اس علم کو پھیلانے میں لگا دی. اور ایک اور بات ہمیں جو بہت واضح طور پہ نظر آتی ہے، جو عائشہ رضی اللہ عنہ کی خاص خوبی تھی اور جو نمایاں خوبی تھی، کہ الحمدللہ ان کو یہ تک معلوم تھا کہ ان آیات کا اور ان احادیث کا بیک گراؤنڈ کیا ہے، یعنی کس تناظر میں، کس پس منظر میں اللہ کے رسول نے ان آیات کو یا سوری ان احادیث کو بیان فرمایا تھا، اور یہ آیتیں کب اور کس وجہ سے نازل ہوئی تھیں. یہ بات وہ بہت زیادہ یاد رکھتی تھی، ماشاء اللہ ان کا حافظہ بہت تیز تھا. جیسے کہ ہم سب جانتے ہیں کہ آپ صلی اللہ علیہ وسلم ہمارے لیے ایک رول ماڈل ہیں، چونکہ آپ آخری نبی تھے، آپ کے بعد اب کوئی نبی نہیں آنے والا تھا. آپ کی ہر بات ہمارے لیے مشعل راہ تھی، اس کی اتباع کرنا ہمارے اوپر لازم ہے. تو ایسا ہوا کہ اللہ کے رسول صلی اللہ علیہ وسلم کا روز کا معمول تھا کہ آپ عصر کی نماز کے بعد تمام ازواج مطہرات سے ملنے جاتے تھے. لیکن کچھ دنوں سے ایسا ہو رہا تھا کہ کچھ دنوں سے ایسا ہو رہا تھا کہ زینب رضی اللہ عنہ کے گھر آپ زیادہ دیر تک ٹھہر جاتے. یہ بات عائشہ رضی اللہ عنہ کو تھوڑی سی ناگوار گزری. ظاہر سی بات ہے، اب یہ بیویاں تھیں اور خواتین ہی تھیں ساری، اور انسان ہی تھیں. تو انہوں نے حفصہ رضی اللہ عنہ اور سودہ رضی اللہ عنہ سے اس کا ذکر کیا. عائشہ رضی اللہ عنہ نے معلوم کیا تو پتہ چلا کہ زینب بنت جحش کے پاس کہیں سے کوئی شہد آیا ہوا ہے، اور چونکہ اللہ کے رسول صلی اللہ علیہ وسلم کو شہد بہت پسند تھا، لہٰذا آپ صلی اللہ علیہ وسلم روزانہ وہاں پر شہد نوش فرماتے ہیں، یا زینب بنت جحش کو روزانہ شہد کا شربت پیش کرتی ہیں. تو لہٰذا اللہ کے رسول کو وہاں زیادہ دیر ہو رہی تھی. تو عائشہ رضی اللہ عنہ نے حفصہ اور سودہ رضی اللہ عنہ سے کہا کہ جب اللہ کے رسول آئے تو کہنا کہ آپ کے منہ سے مغافیر کی بو آتی ہے. مغافیر ایک قسم کا پھول ہوتا ہے جس سے اگر مکھی رس چوستی ہے تو وہ شہد میں ہلکی سی اسمیل ہو جاتی ہے، جیسے ہم کہتے ہیں نا جو ناگوار بو ہوتی ہے، بسان اسمیل جس کو کہا جاتا ہے، تو ایسی اسمیل سی آنے لگتی ہے. تو بہرحال ایسا ہی ہوا. حفصہ رضی اللہ عنہ، سودہ رضی اللہ عنہ اور خود عائشہ رضی اللہ عنہ اللہ کے رسول سے کہا کہ آپ کے منہ سے مغافیر کی بو آتی ہے. اور چونکہ اللہ کے رسول صلی اللہ علیہ وسلم بہت زیادہ صفائی پسند تھے، آپ کو اس طرح کی اسمیل وغیرہ یہ سب ناگوار گزرتی تھی. تو آپ نے اس وقت ایسے ہی ارادہ کر لیا کہ اب میں آئندہ کبھی شہد نہیں کھاؤں گا. یہ بات اللہ تعالیٰ کو بالکل پسند نہیں آئی، کیونکہ ایک عام انسان اگر ایسا ذکر کرتا یا کوئی قسم کھا لیتا یا کوئی چیز اپنے اوپر اس کی پابندی کر لیتا تو ایک الگ بات تھی، لیکن چونکہ آپ تو اللہ کے رسول تھے، نبی کریم تھے، اور آپ تو آخری نبی تھے، آپ کی ناپسندیدگی کی وجہ سے ہو سکتا ہے پوری کی پوری امت شہد سے محروم ہو جاتی. لہٰذا اللہ تعالیٰ نے فوراً آیتیں نازل فرمائیں سورہ تحریم کی آیت میں. بسم اللہ الرحمن الرحیم. یا ایها النبی لما تحرم ما احل اللہ لک تبتغی مرضات ازواجک واللہ غفور رحیم. اے نبی صلی اللہ علیہ وسلم، اللہ نے آپ کے لیے جو حلال کیا ہے، اپنی بیویوں کی خوشنودی کے لیے آپ اس کو اپنے اوپر حرام کیوں کرتے ہیں؟ بے شک اللہ بخشنے والا اور مہربان ہے. تو یہ والی آیت آیت تحریم، یا یہ واقعہ تحریم والا واقعہ کہلاتا ہے، جس میں اللہ کے رسول صلی اللہ علیہ وسلم نے پھر قسم کا کفارہ ادا کیا اور اس قسم سے نکلا، یعنی پھر شہد آپ استعمال کرنے لگے. اور یہی والا اصول ہمیں بھی دیکھنا ہے کہ جو اللہ تعالیٰ کی حلال کردہ چیزیں ہیں اس کو زبردستی اپنے اوپر حرام نہیں کرنا چاہیے. क्योंकि ये भी एक तरह से अल्लाह ताला की नाराज़गी का सबब बन सकता है। फिर कहा जाता है कि उसी ज़माने में एक और ऐसी कोई बात पेश आ गई कि अल्लाह के रसूल ने किसी अपनी बीवी से एक राज की बात कही और वो बीवी ने वो बात दूसरी बीवी से कह दी, तो ये बात भी अल्लाह ताला को पसंद नहीं आई। जब अल्लाह के रसूल ने उस बीवी से पूछा कि तुमने क्यों कहा या तुमने कहा है फलां से, तो वो कहने लगी कि आपको ये बात किसने बताई। तो अल्लाह के रसूल ने फरमाया कि मुझे उस रब ने खबर दी है जो हर चीज़ को जानता है। और इसी का जिक्र सूरह तहरीम की आयत नंबर 3 में है कि और नबी सल्लल्लाहु अलैहि वसल्लम ने अपनी किसी बीवी से एक राज की बात कही, जब उसने दूसरे से उसको कह दिया और अल्लाह ने अपने नबी पर इस वाक़े को जाहिर कर दिया, तो नबी ने उस बीवी को उसका कसूर कुछ बताया और कुछ नहीं बताया। यानी उस बीवी ने कहा कि आपसे किसने ये बात कह दी, तो पैगंबर ने नबी ने जवाब दिया मुझको उस बाखबर दाना ने बताया। नब्बानिल अलीमुल खबीर। फिर अल्लाह ताला ने वाज़ह तौर पर फरमा दिया कि अगर तुम दोनों ने तौबा नहीं की तो फिर अल्लाह और उस जिब्रील और तमाम मोमिनीन हमारे रसूल के दोस्त हैं और मददगार हैं। तो यहाँ पर कौन सी राज की बात थी ये अल्लाह ताला ने यहाँ पर नहीं बताई। और बाज़ सीरत निगार कहते हैं कि अजवाज मुतहरात का नाम भी नहीं मालूम है, यानी कौन सी अजवाज ने ये वाक़ा एक दूसरे से शेयर किया था। लेकिन कुछ स्कॉलर्स कुछ सीरत निगार आयशा और हफ्सा रदी अल्लाह अन्हा का नाम लेते हैं। वल्लाहु आलम, अल्लाह ताला बेहतर जानते हैं कि कौन सी वो ये दो बीवियाँ थीं। तो यहाँ पर एक्चुअली आप देखें कि अल्लाह के रसूल को भी खुद अपने ऊपर कोई चीज़ हराम करने का इख्तियार नहीं है। जो चीज़ें अल्लाह ताला ने हलाल कर दी हैं वो हलाल हैं, उसको कोई जब नबी को इजाज़त नहीं है तो कोई आम इंसान को कैसे इजाज़त हो सकती है। तो कुछ चीज़ों के लिए बिल्कुल हराम का लफ्ज़ इस्तेमाल करना या कुछ ऐसी चीज़ें हैं जिसके बारे में इस्लाम ने हमें कुछ बात जाहिर नहीं की है उस पर फतवे देना कि ये नहीं करना चाहिए, ये गुनाह के काम है, तो अपनी तरफ से खुद गुनाह और सवाब डिसाइड नहीं कर सकते। जो बातें अल्लाह ताला ने फरमा दी बस वही सही है या जो अल्लाह के रसूल ने हमें बता दिया। तो बहरहाल यहाँ पर कुछ लोगों ने इसके बारे में बहुत सारी गलत बातें लिखी हैं कि वो क्या बात थी, और उसमें बहुत सारे तीर तुक्के चलाए हैं, यानी अपने खुद से इमेजिनरी बातें लिखी हैं। लेकिन हम उन सबको छोड़ते हैं, अल्लाह ताला ही बेहतर जानता है कि वो कौन सी बात थी। लेकिन सही मुस्लिम की एक हदीस से पता चलता है कि एक्चुअली वो मुजाहिरा था, यानी एका करना, यानी तमाम अजवाज मिल गई थी या वो दोनों मिल गई थी और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम से कुछ डिमांड करना चाह रही थी। तो बहरहाल ये क्या बात थी वो वाज़े तौर पे हमको पता नहीं है, लेकिन हदीस से पता चलता है। और यहाँ पर आप देखें कि यहाँ पर अजवाज मुतहरात को अल्लाह ताला ने ये नहीं कहा कि नाउज़ बिल्लाह उनसे अगर ये गलती सरजद हो गई है तो वो बिल्कुल ही गुनाहगार हैं और रसूल की नाफरमान है, नहीं ऐसा नहीं है। बल्कि अगर तुम रसूल की नाफरमानी करोगी या रसूल के ख़िलाफ़ एका करोगी तो फिर ये समझ लो कि हम रसूल के मददगार हैं, यानी अल्लाह सुबहान तआला और जिब्रील अमीन भी और तमाम मोमिन और सालेहीन भी। तो इससे क्या पता चलता है कि एक्चुअली यहाँ ये नहीं था कि अजवाज मुतहरात खुल्लम खुल्ला नाफरमानी कर रही थी, कुछ गुनाह की मुर्तकिब हो रही थी, नहीं, बल्कि एक समझे खिलाफ ओला खिलाफ नेकी का एक काम था जो कि अल्लाह ताला को पसंद नहीं आया, और अल्लाह ताला ने वो बात कुरान में नाजिल भी फरमा दी। तो यहाँ पर कुछ लोगों ने आयत का थोड़ा सा गलत तर्जुमा किया है। कुछ स्कॉलर्स कहते हैं कि यहाँ पर तर्जुमे एक्चुअली ऐसे नहीं होना चाहिए थे कि क्योंकि तुम्हारे दिल कज हो गए हैं और अगर उस पर एका कर लो तो अल्लाह ताला उसका मददगार है उस पैगंबर का। तो यहाँ पर हम देखते हैं कि यहाँ बेहतर है कि हम इन वाक़यात को ऐसे ही छोड़ दें, इस पर हम बहुत ज़्यादा तबसरा ना करें कि अच्छा वो क्या बात थी, कैसे थी, क्यों हुआ था और किस वजह से हुआ था। नहीं, उसको हम छोड़ दें, जो भी अजवाज रही हों, चाहे वो आयशा रदी अल्लाह अन्हा हो या हफ्सा रदी अल्लाह अन्हा हो या हो सकता है कोई और अजवाज मुतहरात में से कोई और हो, बहरहाल यहाँ पर अल्लाह ताला ने उनकी जो छोटी सी गलती थी उस पर अल्लाह ताला ने गिरफ्त फरमाई और उन लोगों ने तौबा भी कर ली। तो बहरहाल कुछ स्कॉलर्स कहते हैं कि जो तर्जुमा जैसे होना चाहिए था कि और तुम दोनों अल्लाह की तरफ रुजू करो तो तुम्हारे लिए ये आसान है क्योंकि तुम्हारे दिल रुजू इलल्लाह की जानिब मायल हो ही चुके हैं, یہ ترجمہ زیادہ صحیح ہے، سورہ تحریم آیت نمبر 4 کا ترجمہ. اسی سے ریلیٹڈ پھر ایلا کا واقعہ ہے کہ 9 ہجری کا یہ واقعہ ہے، اور اس وقت اسلام کی حکومت بہت دور دراز تک پھیل چکی تھی اور مال غنیمت اور بھی بہت ساری چیزیں مسلمانوں کے پاس آنے لگی تھی، جس کی وجہ سے مدینہ کے لوگوں کے حالات خوشگوار ہو گئے تھے، یعنی اچھی حالت ہو گئی تھی، زندگی آسانی سے بسر ہو رہی تھی. دوسری طرف ہم دیکھتے ہیں کہ عائشہ رضی اللہ عنہ جو ازواج مطہرات تھیں، اور عائشہ رضی اللہ عنہ بھی اس میں شامل ہیں، کہ ان لوگوں کو جو غلہ ملتا تھا سالانہ، یا جو ان کو خرچ اخراجات کے لیے پیسے ملتے تھے، وہ بہت ہی کم تھے. خود عائشہ رضی اللہ عنہ کہتے ہیں کہ 2-2 مہینے تک چولہا نہیں جلتا تھا. تو اسی سلسلے میں پھر یہ واقعہ پیش آیا کہ ازواج مطہرات نے اللہ کے رسول سے ڈیمانڈ کی کہ ہم کو بھی زیادہ غلہ چاہیے، اور یہ تمام ازواج مطہرات، ایک دن ابو بکر صدیق اور عمر رضی اللہ عنہ پہنچے تو دیکھا کہ تمام ازواج مطہرات اللہ کے رسول کو گھیرے ہوئے بیٹھی ہیں، اور جیسی عمر رضی اللہ عنہ کی آواز سنی یہ سب لوگ خاموش ہو گئیں. تو اللہ کے رسول نے عمر رضی اللہ عنہ سے کہا بھی کہ اے عمر، یہ تمہاری آواز سنتے ہی خاموش ہو گئی ہیں. تو عمر رضی اللہ عنہ نے کہا کہ اللہ کے رسول، حالانکہ ان کو چاہیے تھا کہ یہ آپ کی بات سنیں نہ کہ میری. جب یہ دونوں اندر داخل ہوئے تو وہ لوگ دوسری طرف رخ کر کے بیٹھ گئے، کیونکہ ظاہر سی بات ہے ایک ہی حجرہ تھا، ان لوگوں کو اندر آنے کی اجازت ملی. تب اللہ کے رسول نے بتایا کہ یہ مجھ سے تقاضا کر رہی ہیں، یعنی زیادہ غلے کا. تو عمر رضی اللہ عنہ اور ابو بکر صدیق نے اپنی اپنی بیٹیوں کو ڈانٹا، اور حفصہ سے کہا عمر رضی اللہ عنہ کہ تمہیں اگر کچھ پیسے وغیرہ چاہیے تو مجھ سے لے لیا کرو، لیکن اللہ کے رسول کو تکلیف نہ دو. تو دونوں اس سے باز آ گئیں، یعنی عائشہ رضی اللہ عنہ بھی اور حفصہ رضی اللہ عنہ بھی، لیکن باقی ازواج مطہرات نے اپنا مطالبہ جاری رکھا. اور چونکہ جتنی بھی ازواج مطہرات تھیں، اس میں سے کچھ کچھ وہ تھیں جو کہ اپنے اپنے گھروں میں بہت ہی انہوں نے بہترین زندگی گزاری تھی، ایک طرح سے دیکھا جائے تو شہزادیاں تھیں، امیر گھرانوں سے تعلق رکھتی تھیں. تو ان کو ضرورت محسوس ہوئی کہ ان کے بھی حالات بہتر ہوں. بہرحال یہ ایک انسان ہونے کے ناطے ایک انسانی تقاضا تھا، اس میں کوئی غلط بات نہیں تھی، لیکن چونکہ یہ رول ماڈل تھے ہمارے لیے، اللہ تعالیٰ چاہتا تھا کہ ان کو پرفیکٹ کر دے، تو لہٰذا اللہ تعالیٰ کو یہ بات ناگوار گزری. اور پھر آیتیں نازل ہوئیں. اتفاق سے کہا جاتا ہے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم اس دوران گھوڑے سے گر پڑے تھے اور آپ کے پیر میں چوٹ آ گئی تھی. تو آپ نے، ایک تو یہ واقعہ پیش آیا اور آپ کے پیر کو چوٹ بھی آ گئی، تو آپ نے اس وقت قسم کھا لی تھی کہ اب میں اپنی بیویوں سے 1 مہینے تک کوئی تعلق قائم نہیں رکھوں گا. اس کو واقعہ ایلا کہا جاتا ہے. اور اس وقت پھر وہ آیت نازل ہوئی جو آیت تخیر کہلاتی ہیں، یعنی جس میں اختیار دیا گیا ہو. اختیار سے اختیار ہم اردو میں کہتے ہیں، اور اس کو آیت تخیر کہا جاتا ہے کہ اس میں اختیار دیا گیا. جب اللہ کے رسول صلی اللہ علیہ وسلم 29 دن تک بالا خانے پر بیٹھے رہے واقعہ ایلا میں، اور جب آپ نیچے تشریف لائے تو 1 تاریخ تھی، یعنی مہینہ 29 دن کا تھا اور اب چاند نکل آیا تھا اور 1 تاریخ تھی. تو آپ کو دیکھتے ہی عائشہ رضی اللہ عنہ نے کہا کہ اے اللہ کے رسول، آپ نے تو 1 مہینے کی قسم کھائی تھی جبکہ آج 29 دن ہوئے ہیں. یعنی آپ دیکھیں کہ کیسا ماشاءاللہ ان کا ذہن تھا کہ وہ ایک ایک دن گن رہی تھی، اللہ کے رسول کا اتنا انتظار تھا، لیکن خوشی ہونے کے، یعنی خوشی ظاہر کرنے کے بجائے انہوں نے اس بات پر توجہ دی کہ یعنی آپ 1 دن پہلے اتر آئے. تو تب اللہ کے رسول نے کہا کہ اے عائشہ، مہینہ کبھی کبھی 29 کا بھی ہوتا ہے. تو جب آپ نیچے آئے، آپ اترے، تو آپ نے وہ آیتیں پڑھ کر سنا دیں، اور سب سے پہلے عائشہ رضی اللہ عنہ کو ہی پڑھ کر سنائیں. کہا کہ اللہ تعالی نے آیتیں نازل فرمائی ہیں، اور دیکھو تم سوچ سمجھ کر اپنے والدین سے مشورہ کر کے مجھے جواب دینا. اور وہ آیتیں سورہ احزاب کی آیتیں ہیں، آیت نمبر 28 اور 29، جس میں اللہ تعالی نے اختیار دیا تھا ازواج مطہرات کو کہ اے نبی صلی اللہ علیہ وسلم، اپنی بیویوں سے کہہ دیجئے کہ اگر تم دنیا اور اس کی دنیا کی زندگی چاہتی ہو یا اس کی زینت چاہتی ہو، تو آؤ میں تم کو کچھ دے دلا کر بھلے طریقے سے رخصت کر دوں، اور اگر تم اللہ اور اس کا رسول اور آخرت کو تم پسند کرتی ہو، تو اللہ نے تم سے نیک عورتوں کے لیے بہت بڑا ثواب مہیا کر رکھا ہے. تو سب سے پہلے آپ عائشہ رضی اللہ عنہ کے پاس آئے، ان کو یہ آیت سنائی. تو عائشہ رضی اللہ نے کہا کہ اللہ کے رسول، بھلا مجھے اپنے والدین سے مشورہ کرنے کی کیا ضرورت ہے، میں ابھی آپ کو اپنا جواب سنا دیتی ہوں. اور عائشہ رضی اللہ نے کہا کہ مجھے اللہ اور اس کا رسول چاہیے. یہ جواب سن کر اللہ کے رسول کے چہرے پر خوشی کے آثار نمایاں ہوئے. عائشہ رضی اللہ نے عرض کیا کہ یا رسول اللہ، میرا جواب دوسری بیویوں پر ظاہر نہ ہو. یعنی یہ بھی ان کی طرف سے بات تھی. تو بہرحال تمام ازواج نے وہی جواب دیا جو عائشہ رضی اللہ عنہ نے جواب دیا، کیونکہ تمام ہی ازواج مطہرات ہم سب جانتے ہیں کہ وہ بہت سمجھدار تھیں، बहुत नेक थी माशाल्लाह, और हमसे तो बहुत ज़्यादा ही बेहतर थी। बाज़ वक़्त कुछ लोग इसकी तफसीर में अज़वाज मुतहरात पर बहुत सारे इल्ज़ाम लगाते हैं कि देखा किस तरह से उन्होंने डिमांड की, तकाजा किया। तब देखिए, इंसान होने के नाते अगर वो अपने हस्बैंड से तकाजा करें कि खर्च के लिए मुझे ज़्यादा रकम चाहिए, तो इसमें कोई कबाहत नहीं है। लेकिन चूंकि वो रोल मॉडल थी, तो अल्लाह ताला को ये बात भी पसंद नहीं आई, लिहाजा ये यहाँ पर मामला ही क्लियर कर दिया गया। तो ये जो आयत है, ये आयत तखीर कहलाती है, जिसमें इख्तियार दिया गया है कि बीवी चाहे तो रहे शोहर के पास, चाहे तो चले जाए, और जो आप नाराज़ होकर ऊपर गए थे, तो वो वाकई ईला कहलाता है। उसके बाद हम देखते हैं कि जब इन्हीं ज़िंदगी गुजरी रही थी, ये वाकई 9 हिजरी का है तकरीबन, उसके बाद 1 साल के बाद या 1.5 साल के बाद अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की वफ़ात हो गई। और ये ऐसा वक्त होता है कि इन्हीं जब अल्लाह के रसूल की वफ़ात हुई और जब आपकी बीमारी का आगाज़ हुआ, तो ये पूरा वक्त अल्लाह के रसूल ने आयशा रदी अल्लाह अन्हा के पास गुजारा, आखिरी वक्त। लिहाजा ये भी एक स्पेशल ऑनर हासिल है आयशा रदी अल्लाह अन्हा को, कि उनको आखिरी वक्त की वो तमाम बातें याद रहीं और वो उसको आगे बयान करती रहीं, क्योंकि ये ऑनर भी उनको मिला था कि आप सल्लल्लाहु अलैहि वसल्लम की वफ़ात आयशा रदी अल्लाह अन्हा के गोद में नहीं, आप उनकी गोद में सर रखे हुए लेटे हुए थे, बल्कि सीने से टेक लगाए हुए थे। आखिर वक्त में जो आपको का जो लुआब दहन था, यानी आयशा रदी अल्लाह कहती कि अल्लाह ताला ने मेरा और अल्लाह के रसूल का लुआब मिला दिया। जिस वक्त आपकी वफ़ात हुई, आप मेरे सीने से टेक लगाए थे, आप ही के हुजरे में थे। और जो आखिरी अल्फाज उन्होंने कहे, वो आयशा रदी अल्लाह ने ही सुने थे। तो ये सब ऑनर आयशा रदी अल्लाह को हासिल हुए। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम का जो आखिरी वक्त था, वो आपके हुजरे में गुजरा था, आयशा रदी अल्लाह के। जब अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की बीमारी बढ़ती गई और अल्लाह के रसूल पूछते रहे कि आज किसकी बारी है, आज किसकी बारी है, तो अजवाज मुतहरात समझ गई कि अल्लाह के रसूल पूछना चाहते हैं कि आयशा का टर्न कब आएगा। लिहाजा तमाम अजवाज मुतहरात ने अपनी मर्ज़ी से आयशा रदी अल्लाह अन्हा के हुजरे में अल्लाह के रसूल को शिफ्ट करवा दिया। अब्बास रदी अल्लाह अन्हो, अली रदी अल्लाह अन्हो और अली रदी अल्लाह अन्हो के एक और भाई आपको अपने कंधे पर दोनों तरफ से पकड़ कर लेकर आए, वजन देकर, और आयशा रदी अल्लाह के हुजरे में उनको शिफ्ट कर दिया गया। आप सल्लम की बीमारी का जो आगाज़ हुआ था, एक दिन आयशा रदी अल्लाह बैठी हुई थी और उनका सर में दर्द था, तो वो कह रही थी कि हाय मेरा सर। तो उस वक्त अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने कहा कि तुम्हारा नहीं बल्कि मेरा सर, और कहने लगे कि ऐ आयशा, अगर तुम्हें कुछ हो गया मेरी ज़िंदगी में, तो मैं ख़ुद तुम्हें गुस्ल दूंगा, मैं ख़ुद तुम्हें कफ़न पहनाऊँगा। तो आयशा रदी अल्लाह ने थोड़ा सा एक होता है ना कि हाँ, आप तो फिर मेरे बाद यहाँ दूसरी बीवी ले आएंगे, यानी उस वक्त भी उन्होंने इस तरह का ये जवाब दिया। तो बहरहाल आयशा रदी अल्लाह के हुजरे में आप सल्लल्लाहु अलैहि वसल्लम शिफ्ट हो गए, वो उनकी तीमारदारी करती रहीं। और आप देखना कि कितना कितनी वो ज़हीन थी, कि जब कहा जाता है कि जब अल्लाह के रसूल ज़्यादा बीमार थे, तो उनके भाई कमरे में दाखिल हुए, आयशा रदी अल्लाह के भाई अब्दुर्रहमान बिन अबी बकर, तो वो मिसवाक कर रहे थे। अल्लाह के रसूल ने अपनी आँखों से देखा मिसवाक को, तो आयशा रदी अल्लाह उनकी आंखों के इशारे से समझ गई कि अल्लाह के रसूल को भी मिसवाक चाहिए। जब पूछा तो कहा कि हाँ, तो फिर क्या किया कि वो मिसवाक लिया, उसको नरम किया और अपने दांतों से चबाकर उसको नरम किया, और उसके बाद वो मिसवाक दी उनको। अब देखिए कितना ख्याल शौहर का, कि चूंकि अल्लाह के रसूल बीमार थे, तकलीफ़ में थे, बुखार में थे, तो अल्लाह के रसूल को तकलीफ़ ना हो, लिहाजा उसको नरम करके, मिसवाक को नरम करके दिया, ताकि अल्लाह के रसूल आसानी से कर सकें। और जो नरम करके दिया, अपने दांतों से चूंकि चबाया था, तो वो लुआबे दहन मिल गया। यानी कितने शोहर के मिजाज को जानने वाली थी, आप सोचें कि उनकी आंखों के इशारों से समझ गई कि इनको मिसवाक की ज़रूरत है। फिर इसी तरह से दूसरी तरफ हम देखते हैं कि खुद अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के हाथों पर अपने खुद पढ़ती, यानी जो मुआवज़तैन थे, खुद पढ़ती, लेकिन अल्लाह के रसूल के हाथों पर पढ़कर दम करती और उनके जिस्म पर हाथ फेरने लगाती, क्योंकि वो ये समझती थी कि जितने बाबरकत आपके खुद के हाथ हो सकते हैं, खुद आयशा रदी अल्लाह अन्हा के नहीं हो सकते। ये इससे भी हमें उनकी ज़हानत का पता चलता है माशाल्लाह। फिर जब भी आपको होश आता, आप उठने की कोशिश करते नमाज पढ़ाने के लिए, लेकिन फिर वहीं बेहोश हो जाते और वापस बेड पे लेट जाते, और बार बार आप यही पूछते कि क्या अबू बकर ने नमाज़ पढ़ा दी, क्या अबू बकर ने नमाज़ पढ़ा दी। तो आयशा रदी अल्लाह अन्हा को कहती है कि नहीं, अबू बकर बहुत रकीकुल कल्ब इंसान है, यानी नरम दिल है, आपकी नमाज ना पढ़ाने की बजाय उनको नमाज पढ़ाने पर उनको रोना आएगा, इस तरह से कहती। फिर कहा जाता है कि आपकी वफ़ात से पहले कुछ अशरफियाँ थीं जो उन्होंने आयशा रज़ी अल्लाह के पास रखवाई थी और भूल गए थे, यानी अल्लाह के रसूल। जब याद आया तो कहा कि ए आयशा, वो अशरफियाँ हैं, उनको अल्लाह की राह में सर्व कर दो। क्या मोहम्मद अल्लाह ताला से इस हालत में मिले कि उनके पास कुछ पैसे यानी अशरफियाँ रखी हो, लिहाजा आयशा रज़ी अल्लाह ने उसी वक्त वो अशरफियाँ खैरात कर दी। और जो आखिरी वक्त था तो आयशा रज़ी अल्लाह ने सिरहाने बैठी थी, आप उनके सीने से टेक लगाए बैठे थे, फिर आपने मिसवाक की क्योंकि अब्दुल रहमान दाखिल हुए थे और वो मिसवाक लिए अंदर आए थे। आपने मिसवाक की तरफ देखा तो समझ गई कि आप मिसवाक करना चाहते हैं। उनसे मिसवाक लेकर अपने दांत से नरम करके आपको दी। आपने सही और तंदुरुस्त आदमी की तरह मिसवाक किया। तो आयशा रज़ी अल्लाह फ़ख्रिया कहा करती थी कि तमाम बीवियों में मुझ ही को ये शर्फ हासिल हुआ कि आखिर वक्त में भी मेरा झूठा आपने मुँह में लगाया, नहीं आप पर उनका लवाब दहन मिल गया था। जो आपके आखिरी जुमले थे, अल्लाहुम्मा रफ़ीक़ुल आला, तो आयशा रज़ी अल्लाह कहती हैं कि आपने जो आखिरी जुमला कहा वो भी उन अल्फाज को आयशा रज़ी अल्लाह ने झुक कर सुना। आप देखिए, अगर वो झुक कर ना सुनती तो हमें पता भी ना चलता। जब वो उनको लिए बैठी थी तो लगा कि वो कहती हैं कि मुझे दफ़तन लगा कि आपका बोझ हल्का हो गया है, ये बोझ मालूम हुआ। तो आंखों की तरफ देखा तो आंखें जैसे मौत वाकई हो जाती है उस तरह से हो गई थी। तो फिर उन्होंने आप सल्लल्लाहु अलैहि वसल्लम का सर तकिए पर रख दिया और रोने लगी। बहरहाल फिर ये भी शर्फ हासिल है आयशा रज़ी अल्लाह को कि आयशा रज़ी अल्लाह के हुजरे ही में अल्लाह के रसूल दफन हुए। आयशा रज़ी अल्लाह ने ख्वाब देखा था कि उनके हुजरे में तीन चांद टूट कर गिरे हैं। उन्होंने जब इसका जिक्र अबू बकर सिद्दीक से किया तो अबू बकर सिद्दीक ने कहा कि इस हुजरे में आप सल्लल्लाहु अलैहि वसल्लम इसी हुजरे में मदफून हुए। तो अबू बकर सिद्दीक ने फरमाया कि उन तीन चांदों में से एक ये है और ये उनमें सबसे बेहतर है। जिस वक्त आयशा रदी अल्लाह ने ख्वाब देखा था तो अबू बकर सिद्दीक रदी अल्लाह ने कहा था कि ये चांद सबसे बेहतरीन है अल्लाह के रसूल, और बाकी के दो चांद अबू बकर सिद्दीक और उमर रदी अल्लाह थे। जिस वक्त अल्लाह के रसूल की वफ़ात हुई उस वक्त आयशा रदी अल्लाह अन्हा 18 साल की थी, 18 या 19 साल की थी। कहा जाता है कि उसके बाद 40 साल वो जिंदा रहीं और बाज़ रिवायत के मुताबिक 45 साल जिंदा रहीं, जब तक कि वो उसी हुजरे में रहती थीं, जब तक कि अबू बकर सिद्दीक और अल्लाह के रसूल उस हुजरे में मदफून थे। लेकिन जब उमर रदी अल्लाह अन्हो दफन हुए उस हुजरे में तो आपने थोड़ा सा अपना हिस्सा अलग कर लिया था। तो ये अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की वफ़ात तक आयशा रदी अल्लाह अन्हा की ज़िंदगी के हालात थे। और आयशा रदी अल्लाह अन्हा ने अल्लाह के रसूल की वफ़ात के बाद अपनी पूरी ज़िंदगी इल्म की तबलीग में लगा दी थी। और जो आयतें नाजिल हुई थी कि ए नबी की बीवियों, अगर तुम में से जो गलत करेगी उसको दोगुना अजाब मिलेगा और अल्लाह के लिए ये आसान बात है, और तुम में से जो अल्लाह और रसूल की फरमाबरदार होगी और अच्छे काम करेगी उसको सवाब भी दोबारा मिलेगा, और उसके लिए हमने क़यामत में अच्छी और पाक रोज़ी मुहैया की है। तो ये आयत की अमली तफसीर थी आयशा रदी अल्लाह अन्हा की, जिसमें अल्लाह ताला ने फरमाया कि जो नेकी और फरमाबरदारी करेगी तो उसको दोहरा सवाब मिलेगा। तो आयशा रदी अल्लाह अन्हा पूरी ज़िंदगी वही काम करती रहीं, और अल्लाह करे कि अल्लाह ताला उनको वहाँ आखरत में भी दुगना सवाब दे। फिर एक और जगह अल्लाह ताला फरमाते हैं सूरह हिजाब में कि ए नबी की बीवी, तुम आम औरतों की तरह नहीं हो, अगर परहेजगार बनो और दबी आवाज़ से बात ना किया करो, कहीं ऐसा ना हो कि कोई दिल की खराबी का शख्स गलत फहमी में मुब्तला हो जाए। फर्म आवाज़ में बात किया करो और अपने घरों में वक़ार के साथ रहा करो, और ज़माने जाहिलियत किसी सजदज ना अख्तियार करो। नमाज पढ़ो, ज़कात दो, अल्लाह और उसके रसूलों की फरमाबरदारी करो। अल्लाह तो यही चाहता है कि अहले बैत तुमको गंदगी से दूर कर दे और तुमको बिल्कुल पाक और साफ़ कर दे। और तुम्हारे घरों में जो अल्लाह की आयात और हिकमत की बातें पढ़कर सुनाई जाती रही हैं उनको याद किया करो, बेशक अल्लाह पाक और दाना है। तो आयशा रज़ी अल्लाह की ज़िंदगी इसकी अमली तफसीर थी कि उन्होंने ये आयात को, हिकमत की बातों को तमाम लोगों तक पहुंचाया। यह हम पर बहुत बड़ा एहसान है आयशा रदी अल्लाह का कि उन्होंने हम तक की तमाम दीन की बातें पहुंचाई जो आज हमको मालूम हो रही हैं। اگر آخری اوقات کے وہ باتیں یاد نہ رکھتی، محفوظ نہ رکھتی، تو ہم بھی اس سے محروم ہو جاتے تھے. اللہ تعالیٰ انہیں جزائے خیر دے اور انہی کے نقش قدم پر ہمیں چلنے والا بنائے. آمین. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.